नमस्कार। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निराजन परियार। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय र रेडियो धनगढीको सहकार्यमा तयार पारेको हो। दुई हजार 2045 सालमा स्थापना भएको इन्सेकले अनवरत रूपमा मानव अधिकारको संरक्षण र सम्वर्धनका लागि काम गर्दै आएको छ। इन्सेकले आफ्ना 7 प्रदेश कार्यालय र 77 जिल्लामा जिल्ला प्रतिनिधिहरू मार्फत मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू स्थापना कालदेखि नै अभिलेखीकरण गर्ने र प्रसारण गर्ने काम गर्दै आएको छ। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम इन्सेकले गर्दै आएका गतिविधिमा केन्द्रित गरेका छौँ। यसै सन्दर्भमा इन्सेकले सुदूरपश्चिम प्रदेशमा गरिरहेका गतिविधि र विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरसका विरुद्धमा इन्सेकले खेलेको भूमिकाका सम्बन्धमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख खड्गराज जोशीसँग गरिएको कुराकानी प्रस्तुत गर्दछौ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
इन्सेक त विगत लामो समयदेखि झन्नै सुदूरपश्चिममा स्थापना कालको सँगसँगै 2048 सुदूरपश्चिममा पनि काम गरिरहेको थियो। त्यतिखेर सुदूरपश्चिम अब क्षेत्रीय अवधारणा थियो र त्यहीँबाट सुरु गर्दा आजको दिनमा आइपुग्दाखेरि हामीले समय परिस्थिति अनुसार कार्यक्रमको मोडेल चेन्ज गर्दै आएका छौँ। तर पनि हाम्रो मुख्य थिम भनेको इन्सेकको एउटा त मानव अधिकार शिक्षा नै हो। मानव अधिकार शिक्षाको माध्यमबाट विभिन्न खालका सचेतनामूलक सामग्रीहरू प्रसारण गर्ने र कम्युनिटीलाई सचेत गराउने समुदाय सचेतीकरणका कुराहरू विभिन्न चाहिने विभेद रहित समाजमा चाहिँ विभेद रहित गतिविधि सञ्चालन गर्ने जस्तो महिला पुरुषमा हुने विभेद जातीय विभेद अनि यो विभिन्न खालका वर्गीय विभेदहरूको अन्त्य गर्ने सम्बन्धमा हामीले चाहिँ काम गर्ने हो। त्यसलाई हामी मानव अधिकार शिक्षा भन्छौँ। जसको अन्तर्गत हामीले चाहिँ नि बेला बखतमा सुरक्षा निकायहरूलाई नेपाल सरकारका चाहिँ नि निजामती सेवामा कार्यरत राष्ट्र सेवकहरूलाईसँग पनि हामीले विभिन्न गोष्ठी सेमिनार तालिमहरू प्रदान गर्ने गर्छौँ। यो हाम्रो मानव अधिकार शिक्षाको मैले भने सुरुवातदेखि अहिलेसम्म अलि मोडेल फरक छ र अहिले हामीले चाहिँ नि त्यो कार्यक्रम अन्तर्गत विशेष गरी चाहिँ नि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउने भन्ने एउटा थिममा हामी काम गर्दैछौँ। जसमा राइट टु एजुकेसन, राइट टु हेल्थ, राइट टु फुड, राइट टु सेल्टर भन्छ जसलाई, शिक्षा स्वास्थ्य खाद्य र आवासको अधिकार जनताका आधारभूत अधिकार हुन् र यी अधिकारहरूको बारेमा जनताले पनि जान्नु जरुरी छ र त्यसको बारेमा जिम्मेवार निकायले पनि जवाबदेही बन्नुपर्छ भन्ने हाम्रो मेन थिम छ र यो मानव अधिकार शिक्षा अन्तर्गत गर्छौँ भने। अर्को हाम्रो ठुलो महत्त्वपूर्ण काम भनेको मानवाधिकार गतिविधिको प्रलेखीकरण र प्रसारण हो। जो हरेक वर्ष हामी फागुन 7 एउटा नेपालको समग्र मानवाधिकारको अवस्थालाई विश्लेषण गरी हामी अनुगमन पश्चात विश्लेषण गर्छौँ र त्यसको हामी रिपोर्ट निकाल्छौँ, जसलाई हामीले नेपाल मानवाधिकार वर्ष पुस्तक भन्ने गरेका छौँ। र त्यो पुस्तिकाको माध्यमबाट पनि हामीले समग्र देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले कस्ता कस्ता कामहरू गरे र जनताको पक्षमा भएका असल राम्रा निर्णयहरू के भए र जनताले असहज महसुस गर्ने अथवा जनतालाई पीडा बोध भएका गतिविधिहरू के भए भन्ने कुरा हामी एउटा पार्टमा हामी त्यो रिपोर्टमा राख्छौँ। र अर्को भनेको जिल्लागत रूपमा चाहिने कहाँ कहाँ कस्तो किसिमका मानवाधिकार उल्लङ्घनका घटनाहरू भए, त्यसमा कति महिला, कति पुरुष, कति बालबालिका, कोबाट भन्ने कुराहरूलाई हामीले तिथि मिति सहित र सबै घटनाको यथेष्ट प्रमाणहरू सङ्कलन गरेर हामीले प्रसारण गर्ने गर्छौँ। त्यो हाम्रो मानवाधिकार अभिलेखीकरण र प्रलेखीकरण तथा प्रसारण गर्ने एउटा दोस्रो अर्को एउटा महत्त्वपूर्ण काम हो। तेस्रो थिम भनेको हाम्रो चाहिँ लबी एडभोकेसी हो र त्यो काम पनि हामी गरिरहेका छौँ। लबी एडभोकेसी भनेको खास गरी जुन राज्यले चाहिने मानवाधिकारको सम्मान गर्नुपर्छ भन्ने उसको चाहिने एउटा सर्वमान्य सिद्धान्त हो। त त्यो सिद्धान्त अनुगत राज्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न खालका जुन कानुनहरू ऐनहरू बनेका छन् कानुनहरू बनेका छन् ती कानुनको कार्यान्वयन कसरी गरिरहेको छ त एउटा पाटोमा हामी हेर्छौँ, दोस्रो कुरा के भने त्यसको अनुगमन गर्ने गर्छौँ र त्यो अनुरूप काम गर्यो कि गरेन र गरेको छैन भने सरकारलाई हामीले चाहिने विभिन्न खालका लबी एडभोकेसका कामहरू गर्छौँ। जस्तो मानवाधिकार मैत्री कानुन बनेन भने यो बनाउनु पर्छ भन्ने हाम्रो चाहिने एउटा लबी रहन्छ। जस्तो अहिले अन्तर्राष्ट्रिय जगतमै पनि हामीले एउटा यसलाई चाहिने संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको जुन यो चाहिने अन्तर्राष्ट्रिय फौजदारी रोम विधानको कुरा छ, रोम विधानमा नेपाल पनि पक्ष राष्ट्र हुनुपर्छ भनेर हामीले लबिङ गरिरहेका छौँ। नेपालको सन्दर्भमा अहिले तिनै तहका सरकारहरू जो छन् ती तिनै तहका सरकारहरूले मानवाधिकार मैत्री कानुनहरू बनाउनुपर्छ है भनेर उहाँहरूसँग हाम्रा बेला बखतमा पार्लियामेन्टहरूसँग विशेष गरी चाहिँ सांसदज्यूहरूसँग विषयगत समितिका सभापतिज्यूहरूसँग र मन्त्री परिषदका सदस्यज्यूहरूसँग हाम्रो बेला बखतमा यी कुराहरूमा अन्तर्क्रियाहरू छलफल विभिन्न खालका कुरा भइरहेछ। हामी ज्ञापन पत्र दिने कुरा गर्छ भनेको एउटा हाम्रो लबी एडभोकेसीको काम, अर्को भनेको मानवाधिकार शिक्षाको काम, अर्को भनेको प्रलेखीकरण मानवाधिकार प्रलेखीकरण र प्रसारण गर्ने काम हाम्रा मेन थिम ती हुन्। तिनवटा थिममा हामी काम गर्छौँ। त्यसको साथसाथै अब हामीले पछिल्लो दिनमा विभिन्न चाहिने अब यो स्थानीय अहिलेको चाहिँ संरचना अनुसार स्थानीय सरकार प्रदेश सरकारहरूसँग पनि हामीले छलफल व्यापक गरेका छौँ। विशेष गरी गुड गभर्नेन्सको पार्टलाई चाहिने हामीले आत्मसात गर्नुपर्छ। गुड गभर्नेन्समा पारदर्शिता जवाबदेहिता मितव्ययिता भन्ने जस्ता महत्त्वपूर्ण कुराहरूमा जबसम्म चाहिँ सरकारहरू त्यसमा चाहिँ एक्सर्साइज राम्रो गर्दैनन् र जनतालाई अनुभूत हुने खालका चाहिने गतिविधिहरू गर्दैन तबसम्म चाहिँ किन मानवाधिकारको पनि सम्मान हुँदैन र सरकारप्रति जनताको विश्वास पनि हुँदैन। त्यस कारणले सबै सुशासन शब्दमा होइन व्यवहारमा उतार्नुपर्छ भनेर हामीले केही पालिकाहरूमा सबैमा त जान सकेका छैनौँ तर सुदूरपश्चिमका पनि विभिन्न जिल्लाका केही स्थानीय सरकारहरूसँग हामीले अलिकता व्यापक रूपमा छलफल गरेका छौँ र यिनै गतिविधिहरू र यसको साथसाथै हामीले गर्ने काम भनेको चाहिँ नि यो विशेष गरी कुनै त्यस्ता अप्रिय घटनाहरू भयो भने त्यसको स्थलगत अध्ययन गर्ने। अब यहीँ पनि अब तपाईँको चाहिँ विगतका दिनमा घटेका ठुल्ठुला घटनाहरू द्वन्द्वकाल पछाडि पनि अरू अरू घटना भए द्वन्द्वकालीन स्थितिमा त हामीले गरेका अभिलेखहरू जाहेर नै छ।
सुदूरपश्चिम प्रदेशको कुन कुन जिल्लामा चाहिँ कार्यक्रम अहिले सञ्चालन भइरहेको छ?
हामीले खास गरी हाम्रो कभरेज 9 जिल्लामा छ। हामीले अलिकता हाम्रो कामलाई थोरै वर्गीकरण पनि भएको छ र अब योसँग जोडिएका धेरै स्रोत साधनका कुराहरूले पनि हो चाहना हाम्रो सबै कार्यक्रमहरू सबै जिल्लामा चलाउ तर 9 जिल्लामा हामी मानवाधिकार प्रलेखीकरणको काम र त्यसको रिपोर्ट प्रसारण गर्ने कामहरूमा छौँ जहाँ हाम्रा चाहिँ जिल्ला प्रतिनिधि साथीहरूले समग्र मानवाधिकारको अनुगमन गर्ने गर्नुहुन्छ र त्यसले जिल्लाको समग्र अवस्थाको बारेमा हामी डेली पनि गर्छौँ, मन्थली पनि गर्छौँ, क्वार्टरली त्रैमासिक पनि गर्छौँ र वार्षिक पनि हामी समीक्षा गर्दै यसका सबै मानवाधिकारका गतिविधि बाहिर लिएर आउने काम गर्छौँ। यो हाम्रो 9 जिल्लामा छ तर हामीले मानवाधिकार शिक्षाको कामलाई चाहिँ फोकस अहिले 5 जिल्लामा मात्रै गरेका छौँ। मैले अघि भने चाहेर हामी अरू ठाउँ जान सकिरहेको छैनौँ तर आगामी दिनमा हाम्रो लक्ष्य त्यो पनि छ तर अहिले हामीले 5 जिल्ला भनेको कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी जिल्लामा का हामीले 2 पालिकालाई फोकस गरेका छौँ तर समग्रमा जिल्लालाई कभरेज हुने गरिकन काम गरिरहेका छौँ। त्यो भनेको के भन्दाखेरि हामीले त्यहाँनिर चाहिँ नि मानवाधिकार शिक्षाको माध्यमबाट जो मैले अघि भने खास गरी शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, खाद्यको अधिकार, आवासको अधिकारमा ग्रासरुटका मान्छेहरूले कसरी चाहिँ उपभोग गरिरहेका छन् र उनीहरूको चाहना के हो र सरकारले कसरी काम गरिरहेको छ भन्ने कुराहरूमा हामीले त्यहाँ चाहिँ नि विभिन्न सचेतनामूलक काम गर्छौँ। जस्तो भनौँ न उनीहरूलाई मानवाधिकारको बारेमा जानकारी छ कि छैन त्यो बारेमा हामी सिकाउँछौँ कम्युनिटीका मान्छेहरूलाई। उनीहरूलाई जस्तो भनौँ न विभेद भयो भने कहाँ जाने, उनीहरूले कुन निकायसँग आफ्ना पीडाहरू पोख्ने र माग दाबी कसरी गर्ने भन्ने कुराहरूमा हामीले ती पालिकामा पनि हामीले एउटा मानवाधिकार वाच ग्रुपहरूको निगरानी समूह जस्तो एउटा मानवाधिकार समूह बनाइदिएका छौँ। त्यो समूहमा विभिन्न छलफल हुन्छन्। जस्तो विद्यालय छ, पढाइ राम्रो छैन, टिचर छैन भने त्यो टिचरको व्यवस्था कसले गर्ने हो, अब त्यो कुरा कोसँग हामीले उठाउनु पर्ने हो, स्वास्थ्य चौकी छ तर त्यहाँ पर्याप्त औषधि छैन, त्यो औषधिको व्यवस्था कसले गर्ने हो, किन औषधि हुन सकेन, एउटा मान्छे अहिले पनि सुकुनवासी छ उसको बस्ने बासको व्यवस्था छैन, त्यो कुरा कसले सम्बोधन गर्ने हो त, जो मान्छेलाई चाहिने अलमल्लको अवस्था छ त्यस्तो बेलामा हाम्रो ती समूहहरूले सहजीकरण गरेर सरकारका सम्बन्ध निकायहरूसँग पुर्याउने एउटा पुलको काम गरिदिन्छन् भनेर हामीले उनीहरूलाई पनि सचेत पार्ने र सम्बन्धित चाहिने सरकारवालाहरूलाई पनि जिम्मेवारी जवाबदेही बनाउने कामको लागि हामीले अहिले 5 जिल्लाको 10 पालिकालाई विशेष फोकस गरेका छौँ भने समग्र जिल्लाको चाहिने यी अवस्थाको 3-4 इस्युमा चाहिने हामीले चाहिने सरकारको ध्यान आकर्षण गराउने र जनतालाई पनि त्योमा आफ्नो माग दाबी गर्ने एउटा आधार तय गर्न गरिरहेका छौँ।
COVID-19 पछिल्लो समय इन्सेकले कस्ता गतिविधिहरू गरिरहेको छ?
यो विश्वव्यापी महामारी हो र यसले नेपाललाई पनि तपाईँको चाहिँ लपेटेको छ। अब नेपालको परिप्रेक्ष्यमा त अहिले दिनानुदिन यो कोरोनाको कहरले मान्छेहरूको दैनिक जीवन सङ्कटपूर्ण भएको छ, राष्ट्र पनि थिलो थिलो भइसकेको छ आर्थिक रूपमा, सामाजिक रूपमा, किनभने आर्थिक रूपमा त हुने नै भयो, सामाजिक रूपमा पनि मान्छे एक ठाउँमा बस्न सकिरहेको छैन, एक खालको आफ्नो खालको चाहिने दुःख कथा वेदनाहरू पोख्ने ठाउँ पनि यसले पाइरहेको छैन। किन भन्नुहुन्छ भने जबकि सोसियल डिस्टेन्समा बस्नु परेको छ, घरकै परिवार पनि चाहिने तपाईँको पराई जस्तो एउटा स्थिति आएको छ। यो त यसले पारेका प्रभावहरू हुन्, तर यो प्रभावमा पनि अब हामी आफैमा पनि एउटा चाहिँ के भने अधिकारको कुरा गर्छौँ र हामीसँग पर्याप्त स्रोत साधन त्यस्तो ठुलो खालको चाहिने कुनै रेस्क्यु गर्ने अथवा कुनै रिलिफ गर्ने त्यस्तो खालको साधनहरू त हामीसँग हुँदैन, किनभने हामीले अघि नै मैले निवेदन गरेँ हामी राज्यलाई जवाबदेही बन्नुपर्छ, किनभने हामीले एक दिन दुई दिन दिएर केही पनि हुँदैन, त्यो भनेको दीर्घकालीन एउटा समाधान भनेको राज्य नै ले नै गर्नुपर्छ र राज्य अभिभावकको अभिभावकले आफ्नो सन्तानहरूको चाहिँ जसरी चाहिने परिवारका सदस्यको देखभाल गर्छ त्यसरी राज्यले गर्नुपर्छ, तर राज्यको सबै ठाउँमा आँखा पुगेको हुँदैन, त्यो नपुगेको ठाउँमा उसको नजर पुर्याइदिने र ती कुराहरूलाई पुर्याउने हाम्रो काम हो। तथापि एउटा मानवीय संवेदनाकोलाई हेरेर इन्सेकका देशभरिमा रहेका जति पनि हामी कर्मचारीहरू छौँ, हाम्रा चाहिने जति पनि चाहिने एक्टिभिस्टहरू छन्, सबै योसँग जोडिएका मान्छेहरूले स्वविवेकीय रूपमा चाहिने 7 आफ्नो चाहिने पारिश्रमिकलाई सुरुमै घोषणा गरेर एउटा चाहिने कोषमा जम्मा गर्ने काम भयो। त्यस पछाडि पनि हामीले अलिकता यो लकडाउनको पिरियडमा हामीले धेरै गतिविधिहरू गर्न नसकेको कारणले हामीले ती गतिविधिको सट्टामा चाहिने हामीले काम गरिरहेको 70 देशभरिकै 70 पालिकाहरूमा थोरै भए पनि अलिकता सहकार्य र हाम्रो पनि एउटा खालको चाहिँ पालिकाहरूसँगको जनताहरूसँगको चाहिने जोडिने नाता जोड्ने एउटा मनसायले हामीले केही स्वास्थ्य र खाद्य सामग्रीहरू त्यहाँ चाहिने स्थानीय सरकारहरू मार्फत जनतालाई पुगोस् भनेर हामीले केही हस्तान्तरण गर्ने काम गऱ्यौँ। यी दुईवटा त हाम्रा काम भए, तर अब हाम्रो आफ्नो अफिसियल जो रेगुलर काम थियो त्यो भनेको अहिले पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ, हामीले चाहिने हरेक दिन देशको 77 जिल्लामा कति बेलामा कहाँ के भइरहेको छ भन्ने कुराको अपडेटिङ गर्ने काम हामीले त्यतिखेर पनि छोडेनौँ। हामी इभन बाहिर निस्किन सकेका थिएनौँ, तर हाम्रा जिल्लामा रहेका जिल्ला प्रतिनिधिहरू, हाम्रा सहजकर्ताहरू, हाम्रा नेटवर्कका मान्छेहरू सबैको साझा प्रयासबाट हामीले चाहिँ यो विभिन्न विद्युतीय साधनहरूको प्रयोग गरेर र कतिपय ठाउँमा सम्भव भएका ठाउँमा हाम्रो चाहिँ फिजिकल भौतिक उपस्थिति नै देखाएर हामीले चाहिने सूचनाहरू सङ्कलन गर्ने काम गऱ्यौँ र त्यसलाई हामीले डिसिमिनेट पनि गरिसकेका छौँ। भर्खरै पनि हामीले चाहिने 3 चाहिने मानव अधिकारको अवस्था के रह्यो त्यसमा भने चाहिँ एउटा त हामीले कोरोनाको अपडेटिङ गऱ्यौँ र दोस्रो काम भनेको के भन्दाखेरिमा त्यो सँगसँगै अन्य घटना के भयो, यो त कोरोनाले पारेको प्रभाव त एउटा भयो, त्योसँगै अपराधजन्य घटनाहरू के भए, महिलाहरू बलात्कार भएका कुराहरू, तपाईँको चाहिँ चोरी डकैतीका कुराहरू, विभिन्न खालका चाहिँ तपाईँको अन्य अभावका कुराहरू, यी जम्मै कुराहरूलाई समेटेर हामीले दुईपटक हामीले एउटा स्पेसल चाहिने तपाईँको महिला र बालबालिकाहरूको परेको प्रभावको बारेमा एउटा रिपोर्ट सार्वजनिक गरिसकेका छौँ र सरकारलाई पनि बुझायौँ, र दोस्रो भनेको चाहिने हामीले के भने समग्र मानव अधिकारमा यसले कस्तो असर पार्यो भन्ने यो कुरालाई पनि हामीले कन्टिन्यू गरेका हो, र तेस्रो काम भनेको अहिले चाहिने एउटा राष्ट्रिय मानव अधिकार आयोगको संयोजकत्वमा एउटा हाई लेभलको केन्द्रीय स्तरको एउटा चाहिँ अनुगमन समिति छ भने प्रदेश स्तरमा प्रदेशको मानवाधिकार आयोगको चाहिने संयोजकत्वमा हामी सदस्य रहेको एउटा चाहिने समिति छ र त्यस्तो समिति मार्फत पनि हामीले चाहिने क्वारेन्टाइनमा भएका कुराहरू विभिन्न राहत वितरणमा भएका चाहिने गतिविधिहरू र सिमानामा चाहिँ नागरिकहरू अलपत्र परेका कुरा जस्ता यावत कुराहरू जो एकदम असहज देखिरहेका थिए त्यस्ता कुराहरूमा हामीले कतिपय ठाउँमा प्रत्यक्ष र कतिपय ठाउँमा हामीले सूचनाको आधारमा सूचना सङ्कलन गरेर हामीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीज्यू सामाजिक विकास मन्त्रीज्यू लाई पनि यो कुरा अवगत गरायौँ र प्रमुख जिल्ला अधिकारीज्यूसँग पनि यो छलफल डिस्कसनहरू हामीले गऱ्यौँ कि यहाँ यहाँ कमजोरी भइरहेछ भन्ने कुराहरूमा र अरू ठाउँहरूमा पनि हामीले चाहिने जस्तो विभिन्न महासङ्घहरू गाउँपालिका राष्ट्रिय महासङ्घ नगरपालिका महासङ्घ जिल्ला समन्वय समिति महासङ्घ लगायतका उहाँका प्रतिनिधिज्यूहरूसँग पनि यो यस्तो अवस्थामा तपाईँहरूले चाहिने आफ्नो सङ्गठनका चाहिँ सबै तहहरूमा यो कुराहरू पुर्याउनुपर्छ हामीले देखे सुनेका कुराहरू यी छन् भन्ने कुरा एउटा सुझाव सल्लाह छलफलहरू पनि हामीले निरन्तर गरेका छौँ र यो कोरोनामा हाम्रो अब योगदान भनौँ कि अथवा हाम्रो काम हामीले त्यसरी गरेका छौँ र अहिले पनि यो सकिएको छैन अझ पनि हामीले हाम्रो कामहरूलाई चाहिँ यस्तै गतिविधिहरूमा चाहिँ नै अगाडि बढाइरहेका छौँ।
इन्सेकप्रति आम नागरिकको धारणा कस्तो छ र यसलाई कसरी सम्बोधन गरिरहेको छ पछिल्लो समय इन्सेकले?
यो एकदमै अब मलाई के लाग्छ भने व्यक्तिगत रूपमा भन्नुपर्दा मलाई पनि झन्नै 17-18 वर्षदेखि म निरन्तर यही प्रदेशको यही संस्थामा रहेर काम गरेँ तर मलाई असाध्य गौरव किन लागेको छ भन्दाखेरि हामी व्यक्तिका कारणले कहीँ कतै त्रुटि भयो होला तर संस्थागत रूपमा हामीले त्यो त्रुटि गरेका छैनौँ किनभने हामी विशुद्ध राजनीतिबाट टाढा हुनुपर्छ भन्ने मान्यता राख्छौँ। राजनीति गर्नुपर्छ तर पार्टी पोलिटिक्सलाई लिएर अथवा एकपक्षीय रूपमा गर्न हुँदैन भन्ने हाम्रो मान्यता हो र म त्यसमा दृढ पनि छु। अनि दोस्रो कुरा के भने हामीले सबैबाट सहयोग पाएका छौँ। मैले अहिलेसम्म विभिन्न राजनीतिक दलहरू प्रशासनिक निकायहरू विभिन्न तहका सरकारहरू आम जनताबाट असाध्य माया पाएको छ। हामीलाई कहीँ काम गर्दाखेरि चाहे हिजोको द्वन्द्वकालमा होस् चाहे बिचबिचमा ठुला आन्दोलनहरू हुन् चाहे अहिलेको चाहिँ अवस्थामा होस् हामीलाई कहीँ कतै काम गर्नबाट बाधा अवरोध छैन र जनताहरूले हामीसँग सीमित स्रोत साधन भए तापनि जनताहरूले ठुलो विश्वास र भरोसा गरेका छन् र सरकारका सबै संयन्त्रहरूले पनि हामीलाई गर्ने जुन खालको व्यवहार छ त्यसबाट हामीलाई काम गर्ने ऊर्जा मिलेको छ। त्यस कारणले मलाई के लाग्छ भने हाम्रो कामको प्रभावले नै होला कि हामीलाई हेर्ने दृष्टिकोण भनेको सबैको पोजिटिभ छ र अहिलेसम्म चाहिँ नि कसैले पनि हामीलाई त्यो औँला ठण्याउने अथवा हामीमा प्रश्न गर्ने त्यो चाहिँ अवस्था हामीले ल्याउन दिएका छैनौँ र त्यो ल्याउन पनि दिँदैनौँ। किनभने मैले भने अन्जानका कुनै त्रुटिहरू होलान् ती त्रुटिलाई हामीले चाहिँ सच्याउनु पनि पर्छ तर नीतिगत त्रुटिहरू हामी गर्दैनौँ। एउटा मानवाधिकार र सामाजिक न्यायको क्षेत्रमा अनवरत रूपमा काम गरिरहेको एउटा संस्था त्यो संस्थामा काम गरिरहने हामी व्यक्तिहरूले पनि समय परिस्थिति अनुसार आफूलाई सच्याउँदै र आफूलाई अपडेट गर्दै जानुपर्छ। तब मात्रै मानवाधिकार र सामाजिक न्यायको क्षेत्रमा हाम्रा अभियानहरू सफल हुन्छन् र हामी एउटा जनताको लागि साँच्चिकै एउटा चाहिँ मानवाधिकार कर्मीको रूपमा परिचित हुन्छौँ भन्ने हाम्रो मान्यता भएको हुनाले पनि हामी प्रतिको सबैको धारणा सकारात्मक हामीले पाएका छौँ र हामी खुसी छौँ।
हवस्, महत्त्वपूर्ण समयको लागि
धन्यवाद यहाँलाई पनि।
उहाँ हुनुहुन्थ्यो इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख खड्गराज जोशी। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा तपाईँका राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निराजन परियारसँगै कार्यक्रम उत्पादन टिमलाई बिदा दिनुहोस्। नमस्कार।